FM, Radio Bheri FM.
Radio Bheri FM, 96.6, 102.7 MHz. भ्रमण वर्षलाई लक्षित गर्दै सुर्खेतबाट कर्णालीका पर्यटकीय क्षेत्रमा नियमित उडान गर्ने तयारी, 40 पर्यटकीय गन्तव्य समेत सार्वजनिक।
सल्यानको खलङ्गा कुपिण्डी बालुवासँगै सडक कालोपत्र गरेको दुई महिना नपुग्दै भत्कियो। जिल्ला अस्पताल हुम्लामा पनि डिजिटल एक्सरे सेवा सञ्चालनमा आयो।
पेस्तोल सहित दाङमा एकजना पक्राउ।
र दाङको घोराईमा आउँदो असोज 3 गतिदेखि 6 गतिसम्म राष्ट्रिय आइटीएफ तेक्वान्डो प्रतियोगिता हुने। T20 वरियतामा नेपाल 11 स्थानमा। हिमाल पहाड तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट सविता र मधुबनको नमस्कार। तपाई हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्र मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहन भएको छ।
अब खबर विस्तारमा। भ्रमण वर्ष 2020 लक्षित गर्दै सुर्खेतबाट कर्णालीका पर्यटकीय क्षेत्रहरूमा नियमित उडानका लागि प्रक्रिया सुरु हुने भएको छ। नेपाल भ्रमण वर्ष 2020 लागि कर्णालीमा गठित प्रादेशिक समितिको वीरेन्द्रनगरमा बसेको पहिलो बैठकले सुर्खेतबाट कर्णालीका पर्यटकीय गन्तव्यसम्म पर्यटकहरूलाई सहज रूपमै पुग्ने वातावरण तयार पार्न नियमित हवाई सेवा सञ्चालनका लागि साझेदारी गर्ने निर्णय गरेको हो। समितिको बैठकले नियमित उडान का लागि संघीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अनुरोध गर्ने र निजी क्षेत्रका एयरलाइन्सहरूसँग समेत साझेदारीका लागि छलफल गर्ने निर्णय गरेको हो। यता नेपाल भ्रमण वर्ष 2020 कर्णाली समितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने उद्देश्यसहित कर्णालीका 40 पर्यटकीय गन्तव्य सार्वजनिक गरेको छ। समितिले 10 जिल्लाका प्रमुख गन्तव्यलाई प्राथमिकतामा राखेर गन्तव्य सार्वजनिक गरेको हो। हुम्लाको लिमी भ्याली, दुधेदह, खार्पुनाथ, सिमीकोट, मुगुको रारा क्षेत्र, छायानाथ, जुम्लाको चन्दननाथ, गुटीचौर, पातारासी र सिन्जा भ्याली, कालीकोटको पचाल झरना लगायतका गन्तव्यलाई अन्तर्राष्ट्रिय गन्तव्य घोषणा गरिएको छ। यस्तै समितिले कर्णालीको पहिचान झल्कने गरी हवाई टिकट, बोर्डिङ पास, सवारी साधनको टिकट निर्माण गर्ने जनाएको छ। कर्णाली सरकारले कर्णाली रारा पर्यटन वर्षका लागि छुट्याएको बजेट र भ्रमण वर्षकै लागि संघीय सरकारबाट आउने बजेट खर्च गर्ने समितिको सचिवालय संयोजक राजु कार्कीले जानकारी दिनुभयो। सन् 2020 20 लाख पर्यटक नेपाल भित्र्याउने संघीय सरकारको योजनालाई सफल बनाउन सक्रियताका साथ पर्यटकीय गतिविधि सञ्चालन गर्ने संयोजक कार्कीको।
यसैबीच मुख्यमन्त्री संरक्षण र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अध्यक्ष रहने समितिका सदस्यहरू बीच कार्य विभाजन समेत गरिएको छ। बैठकले राजु कार्कीको संयोजकतामा सचिवालय, त्यसै गरी देवराज जैसीको संयोजकतामा प्रचार प्रसार विभाग, त्यसै गरी जनकराज शर्माको संयोजकतामा होटल ट्राभल तथा ट्रेनिङ व्यवस्थापन विभाग गठन भएको छ। यस्तै लङ्क बहादुर शाहीको संयोजकतामा आर्थिक विभाग, देवी कृष्ण रोकाको संयोजकतामा मानव संसाधन तथा समन्वय विभाग र पर्यटक तथा संस्कृति विभागको संयोजकमा जिम्मेवारी दिलबहादुर महतलाई दिएको छ। कर्णाली प्रदेश सरकारले घोषणा गरेको कर्णाली रारा पर्यटन वर्षको खासै उपलब्धि हासिल हुन नसकिरहेको बेला संघीय सरकारले पनि 20 लाख पर्यटन भित्र्याउने महत्वाकांक्षी लक्ष्यसहित सन् 2020 भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेको छ।
खलङ्गा कुपिण्डी बालुवा संग्रही सडक कालोपत्रे गरेको दुई महिना नपुग्दै भत्किएको छ। राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम अन्तर्गत निर्माण गरिएको सडकको कालोपत्रे पानीले नै बगाएको छ। बनगाँड कुपिण्डी नगरपालिकाको जैत पानीदेखि ज्यामिरेसम्म कालोपत्रे गरिएको सडक पानीले बगाउनुका साथै नाला समेत भत्किएको छ। कालोपत्रे एक ठाउँ मात्र नभई ठाउँ ठाउँमा बगाएको भन्दै स्थानीयले गुणस्तरहीन काम भएकाले दुई महिनामै कालोपत्रे भत्किएको बताएका छन्। यता ठेकेदार कम्पनी कम्पनीका इन्जिनियर सुदन पन्तले भने जैत पानीदेखि ज्यामिरेसम्म जंगल भएकाले घाम कम लाग्ने हुँदा तापक्रम नपुगेकै कारण पिच बर्सातको पानीले बगाएको दावी गर्नुभयो। पूर्वाधार विकास कार्यालय सुर्खेतका इन्जिनियर गोविन्द महतराले कालोपत्री गरेको ठाउँमा पुनः मर्मत र डबल ओटा सिल गरेर सम्पूर्ण भुक्तानी दिने बताउनुभयो। 24,61,00,000 काम भइरहेको सड़कको कालोपत्री 4.5 मिटर चौडाई रहेको छ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुर्खेतको अध्यक्षमा खड्कबहादुर चन्द चयन हुनुभएको छ। प्रतिष्ठानको 7 अधिवेशनबाट चन्द अध्यक्षमा चयन हुनुभएको हो। प्रतिष्ठानको प्रथम उपाध्यक्षमा चन्द्र मन्दिर, द्वितीय उपाध्यक्षमा भानु रिजाल, सचिवमा कवि गिरी चयन हुनुभएको छ। यसै गरी सहसचिवमा अमर चन्द, महिला उपाध्यक्षमा तुलसी शाही, कोषाध्यक्षमा सूर्य थापा र सहकोषाध्यक्षमा पार्वती थापा चयन हुनुभएको छ। प्रतिष्ठानको प्रवक्ता समेतको जिम्मेवारी लक्ष्मी लामिछाने मगरलाई दिइएको छ। यस्तै सचिव सदस्यहरूमा पवन योगी, गीता रिजाल, सुनिता विशी, सुनिता राणा, निर्मला गाहा, सञ्जय योगी, सुजन गिरी, कृष्णा राणा, अञ्जली सापकोटा, रमेश शाही, कुमार रखाल, राजु सोनाम, चिन्तामणि कडेल, रोशन राणा र पवन योगी चयन हुनुभएको छ। हिजो एक कार्यक्रमका बीच कर्णालीका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले उद्घाटन गर्दै कर्णालीमा रहेका विभिन्न लोक संस्कृतिलाई एकताबद्ध गरेर पहिचान गर्नुपर्ने बताउनु भएको छ। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत, राजनीतिक दलको तर्फबाट खड्ग विक लगायतले शुभकामना दिनुभएको थियो। कार्यक्रममा प्रतिष्ठानका पूर्व सचिव खड्गबहादुर चन्दले साङ्गठनिक प्रतिवेदन पेश गर्दै आउँदो माघभित्र सांस्कृतिक तथा पर्यटक महोत्सव आयोजन गर्ने योजना रहेको बताउनु भएको छ। यस्तै विभिन्न लोकबाजा र पोसाक खरिद तथा व्यवस्थापन गर्ने योजना समेत रहेको उहाँले बताउनु भएको छ। यसैबीच लोक संस्कृतिको जगेर्ना गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्याएको भन्दै 4 जनालाई सम्मान समेत गरिएको छ। सम्मानित हुनेमा खम्बराज गिरी, चन्द्रबहादुर राणा, लक्ष्मी प्रसाद भट्टराई र जरमाया बाटा रहनु भएको छ।
सुर्खेतको वीरेन्द्रनगर 11 का कृषक लीलाराम ढकालले च्याउ र मौरी पालन व्यवसाय गरेर मनज्ञ आमदानी गर्न सफल हुनुभएको छ। रोजगारीको अवसर नपाएर दिनहो सही युवाहरू विदेशिने क्रम बढ़िरहेको बेला ढकालले स्वदेशमै सहज रूपमा कम मेहनतमा राम्रो आमदानी गर्दै आउनुभएको छ। घर परिवारसँगै बसेर व्यवसाय गर्दै आउनुभएका उहाँले 2 जनालाई रोजगारी समेत दिनुभएको छ। ढकालले अहिले च्याउ र मौरीबाट मासिक 1,00,000 रुपियाँसम्म आमदानी गर्दै उदाहरणीय कृषक समेत बन्नु भएको छ। सुनौ यसै सन्दर्भमा हामीले कृषक ढकालसँग गरिएको यो कुराकानी।
मैले च्याउ र मौरी दुइटैमा व्यस्त छु सर। च्याउ चाहिँ घरमै छ, मौरी चाहिँ डुलाइरहनु पर्ने भएको कारणले 13 नम्बरमा छन् सर मौरी अहिले।
यो सिजनमा जुन यो बर्खाको सिजनमा
हजुर
मौरी र च्याउ खेती सँगसँगै आफैले गर्नु भएको छ। दुवैतर्फ दुईटा खेती फरक फरक पनि पर्यो, एकातर्फ यो च्याउ अर्कोतर्फ मौरी, कसरी मिलाइरहनु भएको छ, समयलाई म्यानेज कसरी गर्नुहुन्छ?
अब घरमा यस्तो सर, परिवारले चाहिँ च्याउ हेर्ने गरेको छ, मैले चाहिँ मौरी हेर्ने गरेको छु र 2-3 जना चाहिँ च्याउमा छन्, त्यसरी म्यानेज भइरहेको छ। मैले बाहिर बिउ मगाइदिने, प्लास्टिङ मगाइदिने गर्ने गरेको छु, अरू चाहिँ सबै परिवारले चाहिँ ह्यान्डल भइरहेछ परिवारबाट। 2 जना कर्मचारी पनि छन् मौरीमा, चाहिँ अब मैले 1 जना कर्मचारी राखेर मौरीमा चाहिँ गरिरहेको छु मैले।
यो च्याउ खेती जुन तपाईँले सुरु गर्नु भएको छ, च्याउ खेती गरिरहनु भएको छ यहाँले, यो च्याउ खेती गर्न कतिको अप्ठ्यारो चाहिँ छ?
त्यसमा खासै अप्ठ्यारो चाहिँ छैन सर त्यसमा। अब पहिले त अप्ठ्यारो छ नै, पहिले नयाँ उ गर्ने किसानलाई, अनि एकपालि गरिसकेपछि जस्तै तपाईँको एकचोटि हाल्नुभयो भने हप्ता 10 दिन गाह्रो हुन्छ, त्यो 3 महिना चाहिँ आनन्द फलिरहन्छ, टिप्ने बेच्ने टिप्ने बेच्ने हो। अहिले त मलाई गरिरहेको अनुभवले पनि जस्तो लाग्छ, मलाई च्याउ जस्तो सजिलो खेती कुनै पनि जस्तो लाग्दैन, किन छिटो छरितो आमदानी। अब कृषि पेसामा कुनै पनि यस्तो चाहिँ छिटो छरितो आमदानी हुने केही पनि देख्दिनँ मैले। यो अब 23-24 दिनमै आमदानी दिन चालु गर्छ र थोरै पैसाले ठूलो एउटा आय आर्जनको जाने बाटो देखाउँछ, त्यसले गर्दाखेरि यहाँ च्याउमा एकदम राम्रो देखिन्छ।
यो च्याउको कुन कुन महिना भन्ने हुन्छ कि यो चाहिँ सबै महिनाहरूमा चाहिँ लाग्न सक्ने के हुन्छ यसको?
यसको तपाईँ पानीको मात्रै मात्रा हुनु पर्यो, यसलाई बारेमा युज गर्न सकिन्छ। अब हाम्रो सुर्खेतमा त के छ भन्नु छ भने खाने पानीको त साह्रै अभाव छ, अहिले बर्खा लायो अब धमिलो छ भने पानी छोडिदिन्न, चैत वैशाख लायो पम्बुवानमा पानी नै छैन भने छोडिदिन्न, त्यसले गर्दाखेरि हामीले यहाँ च्याउ खेती गर्यौँ भनेको छ महिनाभन्दा माथि हामीले गर्न सक्दैनौँ। अब कुवाको पानीको के छ भने त्यो कुवाले चाहिँ त्यसलाई कन्ट्रोल गर्न भ्याउँदैन त्यसले। सरकारले चाहिँ बोरिङ खोलामा व्यवसाय गर्छु भनेर पनि त्यसमा चाहिँ छैन, फेरि अरू कुवा सुक्छन् भनेर सरकारले त्यो पनि अनुमति दिएको छैन। त्यसले गर्दा पानीको अभावले गर्दा हामीले छ महिनाभन्दा माथि र बेसी चाहिँ गर्न गाह्रो छ।
लागत कतिको पर्छ यो च्याउ खेती गर्नको लागि?
त्यसमा टनेलको हिसाब हुन्छ सर। यसमा टनेलको हिसाब हुन्छ कि एउटा टनेल तपाईँको 4x6 बनाउँदाखेरि पक्की टनेल बनायो भने लगभग 50,000 तयार हुन्छ। 50,000 तयार हुने टनेललाई लगभग 250 डलर घटाउँछ। त्यसमा एउटा डलरबाट न्यूनतम 2 किलो मात्रै फल्यो भने पनि उसले कमसेकम 3 महिनाको बीचमा 1.5 लाख रुपियाँ कमाउँछ। अनि फेरि अर्कोचोटि के हुन्छ त त्यसको टनेल चाहिँ ती रहिरहेको छ, त्यसको चाहिँ संरचना ती रहिरहेको छ, उसले त ल्याएर हाल्ने मात्रै काम हो। अर्को सालबाट अझै किसान फाइदा भयो जान्छ। 4 टनेल मात्रै छ, एउटा 4x6 चाहिँ 2 छ, 6x12 2 छ, 4 छ। 4 टनेलमा पुरै हाल्यो भने 2,000 डलर आउँछ। भनेपछि अब सालभरिमा चाहिँ 6,000-8,000 डलर हामीले हाल्छौँ। अनि कठै एक त्यो एक कठैमै तपाईँको चाहिँ 4x6 चाहिँ टनेल पुग्छ 4x6। अब त्यो तरकारी चाहिँ धेरै क्षेत्रफल पनि बढिनु चाहिने, थोरै स्पेसमा चाहिँ धेरै आमदानी हुने, त्यो चाहिँ राम्रो छ। पहिला दिन पहिला जोडि त खर्च अलि लाग्छ र खासै आमदानी भएको जस्तो देखिँदैन। अनि अर्को सालबाट चाहिँ एकदम राम्रो बेनिफिट हुन्छ र छिटो छरितो 23-24 दिनमै किसानलाई चाहिँ आमदानी पाउँछ।
कतिको आमदानी भइरहेछ तपाईँले चाहिँ अब यो वार्षिक रूपमा अब कर्मचारी पनि राख्नु भएको छ भन्नुभयो, कति जति गर्नुहुन्छ भन्न मिल्छ भने?
हो मिल्छ सर, किन नमिल्नु। त्यसमा के छ भन्नुहुन्छ भने मैले डल्ला पनि बेच्ने गर्छु, जस्तै मसँग एउटा डल्ला बनाउने मसिन पनि छ, अहिले आधुनिक हिसाबको एउटा ड्रम पनि लिएर आएको छु मैले इलेक्ट्रोनिकबाट युज गर्ने भनेर। भनेपछि मेरो लगानी पनि थुप्रै नै छ, केही नभए पनि तपाईँको महिनाको 50,000 च्याउले कमाउँछ।
च्याउले मात्रै
मात्र कर्मचारीलाई दिएर 50,000 च्याउले कमाउँछ। अब मरेको के हुन्छ भने सिजन हुन्छ फेरि, अहिले त हामीले मोरले खुवाका मात्रै छौँ, मोरले केही दिएको पनि छैन। अहिले तपाईँको हामी 13 नम्बरमा राखेका छौँ, अरिगालको मार्ने मान्छे राखेका छौँ, अनि हामी पनि आफै अरिगाल मारेर पनि हिँड्छौँ। अहिले चाहिँ अलिकति जटिल समस्या छ बर्खामा मौरीलाई, जब सिजन आइसक्यो भने उसले पनि त्यस्तै, जस्तै 1 महिनाको बिचमा हामीले केही नभए 50,000 मौरी छ भने केही नभए 5-7 क्विन्टल म 1 महिनामै निकाल्छौँ। भनेपछि अब कार्तिकको महिना, मङ्सिरको महिना, पुसको महिना निकाल्दैनौँ, फागुन चैत फेरि चालु भइहाल्यो, त्यो रेसियो गर्दाखेरि त्यसले 50 दिन्छ
मासिक रूपमा।
हजुर,
भनेपछि यहाँले चाहिँ घरमै बसेर र 2 कर्मचारीलाई रोजगारी दिएर मासिक रूपमा 1 लाख जति आमदानी च्याउ र
त्यो
1 डल्लरबाट चाहिँ कति किलोसम्म च्याउ चाहिँ उत्पादन लिन सकिन्छ?
त्यसको चाहिँ कस्तो हुन्छ भन्छ भन्दाखेरि राखेको लगभग गर्मी सिजनमा, यो सिजनमा राख्यो भने 17 दिनमा बाहिर निस्किन चालु गर्छ, हामीलाई चाहिँ 22-23 दिनमा बेच्ने नै भइहाल्छ। त्यसको के छ भने एकदम राम्रो भयो, कुनै किसिमको त्यसलाई रोग लागेन, कुनै किसिमको चाहिँ समस्याहरू आएन भने हाइएस्ट फल्यो भने 4 किलो, न्यूनतम भनेको 2 किलो भने त कहिले पनि झर्दैन। र यो प्राविधिक हिसाबमा पनि अब जाने यसो गर्नुपर्छ यसो गर्नुपर्छ भनौँ, म त्यहीबाट सिकाएर नै पठाउँछु।
तपाईँ यो व्यवसायमा लाग्नु भयो जुन धेरै वर्ष पनि भयो, अब चाहिँ च्याउ खेती गर्नुपर्छ आफ्नै गाउँमा बस्नुपर्छ भनेर चाहिँ यहाँले चाहिँ कसरी सोच बनाएर चाहिँ यो तर्फ यो के च्याउ खेतीतर्फ यहाँ चाहिँ लाग्नु भयो?
नै म पहिले विदेश गएको थिएँ, अब विदेश गएर धेरै सङ्घर्ष गर्नुपर्ने एउटा अब हाम्रो चलन यहाँ नेपालीको के छ भन्नुहुन्छ भने काम गर्न नखोजिने, अब प्रायः जाने रक्सी खाने जहाँ तक खेल्ने, र मैले मिहिनेत गरेर यसरी कमाउनु पर्छ भन्ने छैन। त्यो च्याउ खेती गर्दा 1-2 वर्ष त मलाई धेरै सङ्घर्ष भयो, मार्केटको समस्या भयो, च्याउ फर्केर आउने नबिक्ने धेरै समस्याहरू भयो। त्यहीँबाट चालु गर्दाखेरि अब त्यहाँ गर्दै 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 गयो, मार्केट फैलिँदै गयो, त्यहाँ फेरि मोरी पनि बढाउँदै गयो, 2 पैसाले मैले आनन्द भएर भइसकेको छु। अहिले केही पनि समस्या छैन, 2-3 रोजगारी पनि दिएको छु, अब आफू पनि आनन्दले हिँडेको छु, अहिले एकदम बेस्ट छ।
उहाँ हुनुहुन्थ्यो बिरुवनगर 11 का कृषक लीलाराम ढकाल भेरी खबरसँग कुराकानी गर्दै। हामीसँग छिमेक सरिफेरोसँगै अन्य खबरहरू बाँकी नै छन्, अहिलेलाई भने यो विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले भ्रमण वर्षलाई लक्षित गर्दै सुर्खेतबाट कर्णालीका पर्यटकीय क्षेत्रमा नियमित उडान गर्ने तयारी, 40 पर्यटकीय गन्तव्य सार्वजनिक, सल्यानको खलङ्गा कुपिन्डी बालुवासँगै सडक कालोपत्र गरेको 2 महिना नपुग्दै भत्कियो, जिल्ला अस्पताल हुम्लामा पनि डिजिटल एक्सरे सेवा सञ्चालनमा आयो लगायतको खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर, पेस्तोल सहित दाङमा प्रहरीले 1 पक्राउ गरेको छ। बंगलाचुली गाउँपालिका मोलटापा गाउँबाट 30 वर्षीय शिवबहादुर विकलाई कटुवा पेस्तोल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। दाङका प्रहरी प्रवक्ता विनोद विक्रम शाहले इलाका प्रहरी कार्यालयबाट गएको टोलीले पक्राउ गरेको जानकारी दिनुभयो। रक्सी खाएर विकले स्थानीय होटलमा बास बसेकाहरूलाई पिस्तोल निकालेर मार्छु भनी हान्न खोजेको सूचना पाएपछि प्रहरी पुगेको हो। पक्राउ परेका विकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेत्र विक्रम चन्द विप्लव समूहले कैलालीमा नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान ब्युरोका एकजना असहायको नामै तोकेर इन्काउन्टर गर्ने चेतावनी दिएको छ। आफ्ना पार्टीका नेता कार्यकर्तामाथि सुराकी गरेको भन्दै विप्लव समूहले यस्तो पक्राउपूर्जी जारी गर्दै सुराकी नरोके इन्काउन्टर गर्न बाध्य हुने चेतावनी दिएको छ। विप्लव समूहले विज्ञप्ति नै निकालेर यस्तो सुराकी नरोके 25 दिनभित्र पक्राउ गर्ने चेतावनी समेत दिएको छ।
जिल्ला अस्पताल हुम्लामा पहिलो पटक डिजिटल एक्सरे सेवा सञ्चालनमा आएको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको 50 लाखको लागतमा अस्पतालमा डिजिटल एक्सरे सेवा सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष छपाल दोर्जी लामाले बताउनुभयो। हिउँदको समयमा एक्सरे मेसिन नचल्ने भएकाले उपचारमा समस्या हुने गरेको चिकित्सकहरूकै सल्लाहमा अत्याधुनिक उपकरण जडान गरिएको अध्यक्ष लामाको भनाइ छ। अस्पतालमा विशेष प्रकारको सेवा सीआर एक्सरे मेसिन र डीआर डिजिटल एक्सरे मेसिनद्वारा सेवा सञ्चालन गरिएको छ।
एमनेस्टी इन्टरनेसनल नेपालका केन्द्रीय महासचिव कर्ण कुँवरले सशस्त्र द्वन्द्वकालीन मानवाधिकार उल्लङ्घन घटनाप्रति नेपाल सरकार उदासीन रहेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। एमनेस्टी इन्टरनेसनल नेपाल एड्स समूहले 69 सुर्खेतको 26 साधारण सभामा कुँवरले सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय अदालत हेग अले अघि आफू झन हिरो बन्ने अभिव्यक्ति दिनु गैर जिम्मेवारीपन भएको बताउनु भएको छ। कार्यक्रममा उच्च अदालत बार एसोसिएसन सुर्खेतका अध्यक्ष उत्तम आचार्यले पछिल्लो समय लिङ्ग परिवर्तन गरी गर्भपतन गराउनेको संख्या बढेको भन्दै यस्तो घटना रोक्न पहल गर्नुपर्नेमा जोड दिनुभयो। महिला मानवाधिकार रक्षक सञ्जाल कर्णालीका संयोजक पवित्र साईले मानवाधिकारको उल्लङ्घन नागरिकबाटै हुने गरेको भन्दै प्रत्येक व्यक्तिले असल नागरिकको भूमिका निर्वाह गरेर मात्र मानवाधिकार सुनिश्चित हुनु भन्ने बताउनु भएको छ। यसै गरी लेट्स सुमो 69 सुर्खेतका संयोजक हरिलाल खड्गाको अध्यक्षतामा सम्पन्न साधारण सभा सुमोका 69का संस्थापक अध्यक्ष भानुभक्त भारती, पूर्व अध्यक्ष देवेन्द्र सेजवाल, सल्लाहकार अनिल साई, समूह 2का संयोजक भरत पन्त र पूर्व केन्द्रीय सदस्य लक्ष्मी गौतम लगायतको सहभागिता रहेको छ। हामीसँग विदेशको खबरसँगै खेल खबर बाँकी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सरेफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। निर्वाचन आयोगले प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहका खाली 50 स्थानमा आगामी मंगिर 14 गते उपनिर्वाचन गर्ने भएको छ। सरकारवाला सबैसँग छलफलपछि उपनिर्वाचनको मिति तोकिएको आयोगका प्रवक्ता शंकर प्रसाद खरेलले बताउनुभयो। प्रतिनिधि सभाको कास्की क्षेत्र नम्बर 2 र प्रदेशसभाका दाङ क्षेत्र नम्बर 3 ख, बागलुङ क्षेत्र नम्बर 2 ख र भक्तपुर 1 निर्वाचन हुन लागेको हो। यस्तै स्थानीय तहमा 4 प्रमुख, 1 उपप्रमुख र 41 अध्यक्षको पद पनि खाली रहेको छ। उपनिर्वाचनको मिति घोषणा गर्नु अघि आयोगले 18 दलसँग छलफल गरेको प्रवक्ता खरेलले बताउनुभयो।
बैतडीको डिलासैनी गाउँपालिका 4 बालीमा रहेको नेपाल टेलिकमको टावरमा अज्ञात समूहले गैराती आगो लगाएको छ। अज्ञात समूहले टावरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। आगलागीबाट टावरका ब्याट्री लगायत सबै उपकरणहरू जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख दिल्ली नारायण पाण्डेले बताउनुभयो। टावरमा रहेका उपकरणहरू पूर्ण रूपमा जलेर नष्ट भएपछि त्यस ठाउँमा सञ्चार सेवा अवरुद्ध भएको छ।
भेरी खबरमा अब लागौं केही खेल खबरतर्फ। दाङको घोराईमा आउँदो असोज 3 गतिदेखि 6 गतेसम्म राष्ट्रिय सिनियर तथा जुनियर आइटीएफ टेक्वान्डो प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा 7 प्रदेश र 2 विभागीय र 1 आयोजक गरी 10 टिमले सहभागिता जनाउने भएका हुन्। दाङ आइटिएफ तेक्वान्दो एसोसिएसनको आयोजना र भरतपुर आइटिएफ तेक्वान्दोको सहकार्यमा आयोजना हुने प्रतियोगितामा देशभरका 350 खेलाडी सहभागी हुने जनाइएको छ। 20-80 किलो समूहमा महिला र पुरुषका 13-13 स्पर्धा हुने दाङ आइटिएफ तेक्वान्दो एसोसिएसनका अध्यक्ष प्रेम बहादुर बुढाले बताउनुभयो।
अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई 3 महिनाका लागि अन्तर्राष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध लगाइएको छ। मेसीले कोपा अमेरिकामा अर्जेन्टिना पराजित भएपछि प्रतियोगिता नै भ्रष्ट भएको भन्दै टिप्पणी गरेपछि प्रतिबन्धमा पर्नु भएको हो। दक्षिण अमेरिकी फुटबल संघले उहाँमाथि $50,000 जरिवाना तोकेको छ। प्रतिबन्धका कारण मेसीले सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनी विरुद्धको मैत्रीपूर्ण खेल गुमाउने बताइएको छ। मेसीले आफूमाथिको सजाय विरुद्ध आगामी एक साताभित्र अपिल गर्न भने सक्नुहुनेछ।
खेलकै अर्को प्रसंगमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको T20 वरियतामा नेपाल यथावत रहन सफल भएको छ। आइसिसीले सार्वजनिक गरेको T20 को नयाँ वरियतामा नेपाल यथावत रहँदै 11 स्थानमा रहेको छ। अघिल्लो महिना पनि नेपाल 11 स्थानमै रहेको थियो। यसै महिनामा मलेसियासँग 2 खेल T20 क्लिन स्विप गरेको सिङ्गापुरमा सम्पन्न आइसिसी T20 विश्वकप छनौटको अन्तर्गत एसिया फाइनल खेले पनि नेपालले वरियता सुधार भने गर्न सकेन। नयाँ वरियता अनुसार नेपाल 14 खेलबाट 201 अङ्क पाएको छ। एसोसिएट राष्ट्रमध्ये T20 वरियतामा भने नेपाल शीर्ष स्थानमा छ भने नेपालभन्दा तल 2 टेस्ट राष्ट्र जिम्बाब्वे र आयरल्यान्ड रहेका छन्। T20 वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इङ्ल्यान्ड, तेस्रोमा दक्षिण अफ्रिकी रहेका छन् भने चौथोमा भारत र 5 औं स्थानमा न्युजिल्यान्ड रहेका छन्। यस्तै आइसिसीले सार्वजनिक गरेको एक दिवसीय वरियतामा पनि नेपाल 15 औं स्थानमा यथावत रहेको छ। नेपालले 8 खेलबाट 152 अङ्क पाएको छ। एक दिवसीय वरियतामा नेपालभन्दा तल युए र पपुवा न्युगिनी रहेका छन्। एक दिवसीय वरियताको शीर्ष स्थानमा इङ्ल्यान्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्यान्ड, चौथोमा अस्ट्रेलिया र 5 औं स्थानमा दक्षिण अफ्रिका रहेका छन्। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
भ्रमण वर्षलाई लक्षित गर्दै सुर्खेतबाट कर्णालीका पर्यटकीय क्षेत्रमा नियमित उडान गर्ने तयारी, 40 पर्यटकीय गन्तव्य सार्वजनिक।
सल्यानको खलङ्गा कुपिन्ने बालुवासँगै सडक कालोपत्री गरेको 2 महिना नपुग्दै भत्कियो। जिल्ला अस्पताल हुम्लामा पनि डिजिटल एक्सरे सेवा सञ्चालनमा आयो।
पेस्तोल सहित दाङमा एकजना पक्राउ।
र दाङको घोराईमा आउँदो असोज 3-6 गतेसम्म राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुने। T20 वरियतामा नेपाल 11 औं स्थानमा। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट सविता र मधुबन बिदा हुन्छौँ। नमस्ते।